الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا، صدق الله العظيم. سبحان ربك رب العزة عما يصفون، وسلام والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. انسان کی پہچان وہ اس کی معاشرت ہے، اس کے اخلاق ہیں، اس کے ایٹیکیٹس ہیں، اس کے مینرز ہیں. ایک انسان بہت عبادت گزار ہو، دن رات عبادت کرتا رہتا ہو، لیکن جب معاملات کی باری آئے، ڈیلنگز کی باری آئے، دوسروں سے لین دین کی باری آئے، تو وہاں پہ وہ برا معاملہ کرے، اخلاق سے گرا ہوا معاملہ کرے، تو پھر اس کو کوئی شخص بھی اچھا قرار نہیں دیتا. اور یہی آپ صلی اللہ علیہ وسلم نے ایک روایت میں فرمایا بھی، کیونکہ آپ صلی اللہ علیہ وسلم کے سامنے ایک عورت کا ذکر کیا کہ بہت تہجد گزار ہے، روزے رکھتی ہے، لیکن لوگوں کو تکلیف پہنچاتی ہے. تو آپ صلی اللہ علیہ وسلم نے یہ بات فرمائی کہ وہ اچھی عورت نہیں ہے. تو اس سے پتہ چلتا ہے کہ انسان کی جو شخصیت ہے وہ سنورتی ہے اخلاقیات سے اور آداب سے، ایٹیکیٹ سے. اور عبادات بھی، عبادات کا جو مقصد ہے، عبادات کا جو مظہر ہے، یعنی کہ عبادات کے ذریعے سے اللہ تعالیٰ جو چاہتے ہیں کہ انسان کسی چیز کا اظہار کرنے والا بن جائے، وہ اچھے اخلاق. عبادات اللہ سے تعلق جوڑنے کے لیے ہیں، اور جب اللہ سے تعلق جڑتا ہے اور انسان کے اندر سے برائی ختم ہوتی ہے، یعنی کہ اللہ تعالیٰ کی ذات کا نور جب دل میں آتا ہے تو اس کے اندر سے غصہ، تکبر، حسد، کینہ وغیرہ ختم ہوتا ہے، تو اس کا اظہار ہوتا ہے ایٹیکیٹ سے، آداب سے، اخلاقیات سے. تو اس لیے ہماری شریعت نے اس پہلو کو چھپا کے نہیں رکھا، اس پہلو کو اگنور نہیں کیا کہ اس کے بارے میں بھی مکمل تعلیمات دی جائیں. آج جو آداب زندگی ذکر کرنے ہیں وہ ہیں ملاقات کے آداب، یعنی کہ جب دو مسلمان آپس میں ملتے ہیں تو اس کے ملنے کے کیا آداب ہیں، کیا ایٹیکیٹس ہیں، ہماری شریعت نے کیا گائیڈنس دی اس کے معاملے میں. دنیا میں جتنی بھی قومیں آباد ہیں، معاشرے ہیں، ان سب کے اندر اس بات کا خیال کیا جاتا ہے کہ جب دو شخص ملیں تو وہ ایک دوسرے کو سے خوشی کا اظہار کریں، ایک دوسرے سے محبت کا اظہار کریں، اس چیز کو اچھا سمجھا جاتا ہے. اور اس کے لیے انہوں نے مختلف ورڈز کو اپنی لینگویج کے اندر سے ڈرائیو کیا ہے، مختلف ورڈز کا رسم اور رواج ان کی معاشرے میں پایا جاتا ہے. مثال کے طور پہ عربوں کے اندر اسلام سے پہلے جو بات کہی جاتی تھی ایک دوسرے سے مل کے، وہ تھی کہ تمہاری صبح خوشگوار ہو. جو فارس والے ہیں وہ یہ کہتے تھے کہ ہزار سال جیو. اور اسی طرح یورپ وغیرہ میں گڈ مارننگ اور گڈ ایوننگ کے الفاظ کہے جاتے ہیں گریٹ کرنے کے لیے ایک دوسرے سے ملتے وقت. لیکن اسلام نے جو طریقہ بتایا، جو ادب بتایا ملنے کا، وہ یہ کہ ایک دوسرے کو ملتے ہوئے السلام علیکم کہو. السلام علیکم، السلام یعنی کہ سلامتی، علیکم تم پر، تو تم پر سلامتی ہو، یہ ہمیں طریقہ بتایا گیا. اب یہ جو ورڈز بتائے گئے، اور یہ ورڈ جو ہے یہ تمام انبیاء کی یہی سنت تھی، یعنی کہ ایک دوسرے ملتے ہوئے ایک دوسرے کو سلامتی بھیجنا، یہ تمام انبیاء کی سنت گزری ہے، اور اللہ تعالیٰ کی یاد بھی اس میں شامل ہے کہ اللہ تعالیٰ کا نام سلام ہے، وہ سلامتی بھیجنے والا ہے، تو اس کی بھی یاد اس وقت ہوتی ہے کہ اللہ کی نسبت سے میں تم سے مل رہا ہوں، یعنی کہ جو بھی مسلمان ہے. اور اس کے اندر بھی ایک مذہبی اور ریلیجس ٹچ آ جاتا ہے ملاقات کے اندر بھی، حالانکہ ملنا ہوتا ہے یہ روٹین کی بات ہے، لیکن اس کے اندر بھی ایک ریلیجس ٹچ آ جاتا ہے. اور اس کے اندر کوئی مبالغے سے کام نہیں لیا گیا، کوئی ایگزیجریشن نہیں ہے، جس طرح دوسری لینگویجز میں بعض بار یہ ایسی دعا دی جاتی ہے بہت ایگزیجریٹڈ ہوتی ہے، تو لیکن یہ ایک ایسی ہے ریلیسٹک بات ہے کہ اللہ تعالیٰ سے ایک دعا ہے کہ اللہ تعالیٰ تم پہ سلامتی بھیجے. اور یہ اسلام کی ایک پہچان ہے، یہ عبادت ہے، یہ ایک عبادت ہے، ایک دوسرے کو ملتے ہوئے سلام کہنا یہ عبادت ہے. عبادت اس لیے کیونکہ اس سے بھی اجر ثواب ملتا ہے، اللہ تعالیٰ خوش ہوتے ہیں. آپ صلی اللہ علیہ وسلم نے یہ ہمیں نصیحت فرمائی کہ ہر مسلمان دوسرے مسلمان کو سلام کرے، خواب اسے جانتا ہو یا نہ جانتا ہو، یعنی کہ اس میں جاننے پہچانے کا کوئی رول نہیں ہے، اگر پتہ چل رہا ہے یہ مسلمان ہے اس کو سلام کرے. یہاں پہ یہ بات ذہن میں رہے کہ کچھ معاشرے ہوتے ہیں جہاں مسلمان زیادہ ہوتے ہیں. پہلی بات ہے کہ ہونا تو یہ چاہیے کہ مسلمان چہرے سے پتہ چل جائے کہ مسلمان، یعنی کہ اس کا حلیہ، اس کا لباس، اس کی شکل و صورت ہی ایسی ہو کہ دور سے پتہ چل جائے یہ مسلمان جا رہا ہے، آئیڈینٹی آئیڈینٹیفائی ہو جائے کہ مسلمان جا رہا ہے. اسی لیے شریعت نے جو کچھ احکام دیے، مثال کے طور پہ داڑھی کے اور لباس کے متعلق، تو اسی لیے دیے، اس کی ایک ریزن یہ بھی ہے کہ اسے آئیڈینٹیفیکیشن ہو جائے کہ یہ مسلمان ہے، ورنہ اگر یہ آئیڈینٹیفیکیشن نہ ہو، آئیڈینٹیفیکیشن مارک، تو شکل سے پتہ ہی نہ چلے کہ مسلمان ہے یہ کافر ہے، یہ عیسائی ہے یہودی ہے مسلمان ہے، شکل دیکھ کے کوئی اندازہ نہ لگا سکے، بلکہ پہلے نام پوچھنا پڑے آپ کا نام کیا ہے. اگر نام اسلامی ہو، اسلام مسلمانوں کا جو ہوتا ہے، تو پھر پتہ چلے گا اچھا مسلمان ہے، پھر سلام کرے، کیونکہ کافر کو سلام نہیں کیا جا سکتا. تو اس لیے جہاں پہ مسلمان معاشرہ ہے، مسلمان ملک ہے، عام ہے، وہاں تو گزارا ہو جاتا ہے اس طرح کے، ایک دوسرے کو بغیر جانے پہچانے، بغیر ریلیجس اس کی نالج کے کہ یہ کیا کس ریلیجن کا ہے، آپ سلام کر سکتے ہیں، کیوں غالب گمان یہی ہوتا ہے کہ یہ مسلمان ہوگا. لیکن اگر کوئی ایسا معاشرہ ہے جیسے نان مسلم کوئی کنٹری ہے، تو وہاں پہ خاص طور پہ یہ مشکل ہوتی ہے کہ کس کو سلام کرے. اب شکل سے تو فرق نہیں پتہ چل رہا ایک یہودی عیسائی مسلمان کا آج کل، تو وہ آئیڈینٹیفیکیشن مارک کی بڑی سگنیفیکنس ہے اسلام کے اندر، داڑھی کی، کہ اس سے دور سے پتہ چل جاتا ہے کہ یہ مسلمان ہے، تو اس کو سلام کرنا ہے، اس کو نہیں کرنا، یہ مسلمان نہیں ہے داڑھی کے بغیر. تو اس لیے باہر کے ملکوں میں جہاں نان مسلم زیادہ ہیں، وہاں پہ پہلے نام پوچھنا پڑتا ہے آپ کا نام کیا ہے، مسلمان کا نام بتائے تو پھر سلام کرتے ہیں کہ السلام علیکم. لیکن یہ اچھی روایت نہیں، ورنہ دیکھ کے ہونا یہ چاہیے کہ دیکھ کے مسلمان کا پتہ چلے کہ یہ مسلمان ہے اور اس کو سلام کیا جائے. تو جو بھی مسلمان کو جانے یا نہ جانے اس کو سلام کرے. اس کے علاوہ اور یہ بات بھی ذہن میں رہے کہ عورتیں عورتوں کو سلام کریں، مرد مردوں کو سلام کریں، عورتیں مردوں کو سلام نہ کریں اور مرد عورتوں کو سلام نہ کریں. نامحرم کی بات ہو رہی ہے، محرم عورتیں اور مرد ایک دوسرے کو سلام کر سکتے ہیں، لیکن نامحرم عورتیں نامحرم مرد ایک دوسرے کو سلام نہ کریں، یعنی اونچی آواز میں کم از کم. اگر لیٹس سپوز کوئی کر دے، کیونکہ آج کل نہیں سارے کو پتا، کوئی کر دیتا ہے، فار ایگزامپل کوئی ٹیچر ہے، اس کا اسٹوڈنٹ آ کے کوئی لڑکی سلام کر دیتی ہے، کوئی کلیگ سلام کر دیتی ہے، تو اونچی آواز میں اس کا جواب نہ دے، بلکہ دل میں اس کا جواب دے دے. اس کے علاوہ جو آپ صلی اللہ علیہ وسلم نے ٹیچنگ دی کہ پیدل چلنے والے کو سلام کرو، یعنی کہ جو سواری پہ ہو وہ پیدل چلنے والے کو سلام کرے، جو کھڑا ہے وہ بیٹھے ہوئے کو سلام کرے، جو تھوڑی سی ایک گروپ ہے وہ بڑے گروپ کو سلام کرے، پہل کرے، यानी ये एटिकेट्स सिखाए। और जब भी इंसान दूसरे से मुलाकात करे तो सलाम करे, हत्ता कि आप सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ तक कहा कि अगर एक सलाम करो और फिर चलते हुए एक दरख्त भी हायल हो जाए तो फिर दोबारा सलाम कर दो, कि झिझको ना कि अभी तो सलाम किया था थोड़ी देर पहले, नहीं दोबारा सलाम कर दो। अगर कोई नॉन मुस्लिम, जो पता हो कि नॉन मुस्लिम है, वो आप सलाम कर दे ये जानते हुए कि मुसलमान है, इनके ये ग्रीटिंग का तरीका है, तो उसको जवाब में वालेकुम सलाम ना कहे बल्कि वालेकुम कह दे, असलाम ना कहे, वालेकुम अगर कहना ज़रूरी समझे कि माइंड करेगा अगर नहीं कहूँगा तो वालेकुम कह के बस असलाम ना कहे अगर वो मुसलमान नहीं है। इसके अलावा जो शख्स बाहर से आए अपने घर में, कोई बाहर से आया अपने घर के अंदर, तो वो घर में एंटर होते हुए एक दूसरे को सलाम करे। तो बाहर से आने वाले की जिम्मेदारी होती है वो घर जाके सलाम करे, और आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा इससे घर में बरकत होती है सलाम करने से। और घर में एंटर होने का तरीका यही होता है, फॉर एग्जाम्पल किसी के घर गए हैं, नॉक करें, इजाजत मांगे, तो पहले सलाम किया जाता है, कोई पूछे कि कौन आया है तो पहले अस्सलाम वालेकुम कहें, अस्सलाम वालेकुम, और फिर आगे से कहें पूरी बात कहे कि अपना नाम लेके कि मैं आया हूँ, यानी ये ना कहे कि मैं आया हूँ कि फलाना शख्स आया, कि वो पहचान जाए कौन। अगर फॉर एग्जाम्पल एक शख्स के दो नाम है, एक मारूफ है एक सब जानते हैं और एक अनजाना नाम है, तो अनजाने नाम से ना बताए क्योंकि हो सकता है उन्हें पता ना चले, जो मारूफ नाम जिससे वो जानते हैं आपको वो उसको बताए ताकि पता चल जाए, जो मकसद है बताने का वो हासिल हो जाए कि उन्हें पता चल जाए ये शख्स आया। तो सलाम पहले फिर आगे से बताए कि मैं, यानी कि अपना नाम लेके कि फलाना आया है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इसका मफहूम है कि अल्लाह ताला सबसे करीब वो शख्स है जो सलाम में पहल करता है। अब ये जो फरमाया कि सबसे करीब वो शख्स है सलाम में पहल करता है, क्योंकि ये वो शख्स है जिसके अंदर आजी होगी, ये एक निशानी होती है कि तकबर ना होने की, क्योंकि झिझकता नहीं है दूसरे को सलाम करते हुए, दूसरे का काम करते हुए, दूसरे की खिदमत करते हुए, दूसरे की मदद करते हुए। तो अल्लाह ताला को ये पसंद है आजी, तकबर अल्लाह को पसंद नहीं। ये बेशक तकबर किसी हिसाब से भी हो, दुनियावी हिसाब से, कि दुनियावी लोग जो बड़े ओहदे पे होते हैं आमतौर पे सलाम करना मुनासिब नहीं समझते, खासतौर पे कोई चपरासी है कोई काम करने वाला है उनको सलाम करना मुनासिब नहीं समझते, ये तकब्बुर की निशानी होती है। इसी तरह दीनी लिहाज से कोई बड़ा है, कोई आलिम है, कोई हाफिज है, तो वो भी दूसरों को सलाम करने में पहल करे, ये ना समझे कि ये लोग तो हाफिज आलिम नहीं है, मैं तो हाफिज आलिम हूँ तो मैं सलाम ना करूँ, नहीं ये फिर तकब्बुर की निशानी होगी अगर ऐसा करेगा। इसके अलावा सलाम के अंदर रहमतुल्लाहि वबरकातुहु साथ बनाना, अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहु, ये कहना ये ज़्यादा अजर का बायस बनता है। एक बार आप सल्लल्लाहु अलैहि वसल्लम बैठे हुए थे, एक शख्स आया उसने कहा अस्सलाम वालेकुम, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा इसको 10 नेकियां मिली। दूसरा आदमी आया उसने कहा अस्सलाम वालेकुम रहमतुल्लाह, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा इसे 20 नेकियां मिली। फिर एक शख्स आया उसने कहा अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहु, कि अल्लाह ताला की तुम पर सलामती भी हो रहमत भी हो और उसकी बरकतें भी हों, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा इसको 30 नेकियां मिली। और बाज़ सुलहा का ये मामूल था, ये आदत थी कि वो दिन में वक्त रखते थे कि बाहर निकलते थे एक जहाँ पता होता कि लोग मिलेंगे, फॉर एग्जांपल कोई करीब घर के बाजार हो तो एक चक्कर लगाते और जो मिलता रास्ते में सलाम कर देते, कि ये इतनी आसान नेकियां हैं कि इसको क्यों मैं हाथ से जाने दूं। तो दिन में ऐसा वक्त मुअय्यन किया होता था। तो जिस शख्स को सलाम किया जाए, एक तो है सलाम करना, सलाम करना दूसरे को सुन्नत है, जरूर वाजिब नहीं है, लेकिन जब किसी को सलाम कर दिया जाए तो उस पर अब जवाब देना वाजिब है, अगर वो नहीं देगा तो गुनहगार होगा अगर उसका जवाब नहीं देगा। तो इसलिए सलाम कोई कर दे तो उसका जवाब देना वाजिब होता है, अगर नहीं देगा तो गुनहगार होगा, और जिस तरह का उसने सलाम किया वैसा या उससे बेहतर किया जाए। फॉर एग्जाम्पल किसी ने अस्सलाम वालेकुम कहा तो अस्सलाम वालेकुम सलाम कह दे, ये वालेकुम सलाम वरहमतुल्लाह कह दे, ये वालेकुम सलाम वरहमतुल्लाह वबरकातुहू कह दे, اگر اس نے السلام علیکم و رحمت اللہ کہا تو یہی الفاظ لوٹا دے یا برکاتہو کے ساتھ لوٹا دے، یا اگر اس نے تینوں کہہ دیا السلام علیکم و رحمت اللہ و برکاتہو، تو اب یہ چیز واجب ہے کہ ایز اٹ از اس کو واپس کرے، وعلیکم السلام و رحمۃ اللہ و برکاتہ، پورے کا پورا وہی الفاظ واپس لوٹائے. ملاقات کے وقت ایک تو سلام ہے، دوسرا ہے مصافحہ، ہاتھ ملانا. تو یہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ جو ہے سلام کا قد کی تکمیل ہے، یعنی اس کو پورا کر دیتی. اور ایک حدیث میں آپ صلی اللہ علیہ وسلم کا ارشاد ہے، اس کا مفہوم ہے کہ جب دو مسلمان ملاقات کے وقت آپس میں مصافحہ کریں تو جدا ہونے سے پہلے ضرور ان کی بخشش کر دی جاتی، ترمذی شریف کی روایت. تو اتنا بڑا اجر، یعنی کہ اس کو معمولی سمجھنا، یہ اجر و ثواب کا باعث ہے، عبادت ہے، اسلام کرنا، مصافحہ کرنا ایک دوسرے سے، یہ عبادت ہے. تو فرمایا کہ جو کرتے ہیں ایسا تو ان کی بخشش کر دی جاتی ہے اس سے پہلے کہ وہ ہاتھ ایک دوسرے سے چھوڑتے ہیں. اگلا ادب یہ ہے ملاقات کا کہ اگر کوئی کسی کے گھر جائے ملاقات کے لیے تو اجازت لینا ضروری ہے. قرآن پاک میں اللہ رب العزت نے کہا کہ یا ایھا الذین آمنوا لا تدخلوا بیوتا غیر بیوتکم حتی تستأنسوا وتسلموا علی اہلھا ذلکم خیر لکم لعلکم تذکرون فإن لم تجدوا فیہا احدا فلا تدخلوها حتی یؤذن لکم وَإِنْ قِيلَ لَكُمْ ارْجِعُوا فَارْجِعُوا هُوَ أَزْكَى لَكُمْ وَاللَّهُ بِمَا تَعْمَلُونَ عَلِيمٌ. اے مسلمانوں، اپنے گھروں کے سوا دوسرے گھروں میں داخل ہونے کے لیے اجازت لو اور سلام کرو اہل خانہ پر، یہ تمہارے حق میں بہتر ہے اگر تم سمجھو. پھر اگر تم سے کہا جائے کہ واپس ہو جاؤ تو لوٹ آؤ، یہ تمہارے لیے زیادہ صفائی کی بات ہے اور تم جو کچھ بھی کرتے ہو اللہ اس کو جانتے ہیں. تو یہ اللہ تعالیٰ نے قرآن میں اس کو حکم نازل کیا، یعنی کہ قرآن پاک کے اندر تمام احکام نہیں ہیں. آپ صلی اللہ علیہ وسلم کئی بار احکامات کی تشریح کرتے ہیں، تو یہ حکم اللہ تعالیٰ نے قرآن میں نازل کیا کہ اے ایمان والو، کہ جب گھروں میں جاؤ دوسروں کے تو وہاں جا کے اجازت لو، سلام کرو وہاں کے گھر والوں پہ، اور اگر وہ کہہ دیں کہ یہاں سے چلے جاؤ، وہ کسی صورت میں بھی ہو سکتا ہے، کوئی جواب نہ دے، کوئی اندر سے کہہ دے کہ اس وقت نہیں مل سکتا، تو لوٹ آؤ، یہ تمہارے حق میں بہتر ہے. لیکن یہ لوٹ تو ہر شخص آئے گا، ظاہری بات ہے، جو دروازہ نہیں کھلے گا تو لوٹ تو آئے گا. مطلب یہ ہے کہ دل میں بالکل کوئی غم نہ ہو، بالکل کوئی شکایت نہ ہو، بالکل کوئی شکوہ نہ ہو، بالکل ایسے کہ اچھا گمان لے کے کہ ہو سکتا ہے وہ مصروف ہو سکتا ہے اسے کوئی ضروری کام ہو سکتا ہے وہ اس وقت اس کی طبیعت ٹھیک نہ ہو، ملٹیپل ریزنز ہوتی ہیں، تو اچھا گمان لے کے لوٹ جائے، بالکل دل میں ذرا برابر بھی خیال نہ آئے کہ یہ مجھ سے ملنا نہیں چاہتا، یا مجھ سے اس نے کیوں نہیں میری رسپیکٹ کی، دروازہ کیوں نہیں کھولا. ایک بار آپ صلی اللہ علیہ وسلم گھر میں موجود تھے اپنے حجرے میں، تو ایک صحابی رضی اللہ تعالی عنہ آئے، ان کو ابھی اس بات کا نہیں پتا تھا، تو انہوں نے یعنی کہ دروازے سے جھانکنے کی کوشش کی، تو آپ صلی اللہ علیہ وسلم اس وقت کنگھی کر فرما رہے تھے بالوں میں، تو آپ صلی اللہ علیہ وسلم کو پتہ چل گیا کہ وہ جھانک رہے ہیں دروازے سے. تو آپ صلی اللہ علیہ وسلم نے اتنے سخت الفاظ فرمائے کہ اگر میں جانتا کہ تم دیکھ رہے ہو، یعنی بعد میں پتہ چلا، اور یہ فرمایا کہ اگر میں جانتا کہ تم دیکھ رہے ہو تو اس کو تمہاری آنکھوں میں گھسا دیتا، یعنی کہ اس جو کنگھی تھی میں تمہاری آنکھوں میں گھسا دیتا اور پھوڑ دیتا، اور اس میں کوئی ظلم نہ ہوتا. اور پھر آگے فرمایا کہ اجازت کی ضرورت تو اسی لیے ہے کہ دیکھو نہیں، کہ جو ناک کیا جاتا ہے، جو اجازت مانگی جاتی ہے اندر آنے کی، وہ اسی لیے ہوتا ہے کہ وہ پردے میں رہے، وہ شخص جو بھی اندر ہے وہ پردے میں رہے اور اس کو دیکھا نہ جائے. تو مقصد ہی ہے، اسی لیے آپ صلی اللہ علیہ وسلم کی عادت مبارک تھی کہ جب کسی گھر پہ جاتے تھے تو دروازے کے سامنے نہیں کھڑے ہوتے تھے، کیونکہ دروازہ جب کھلتا ہے تو اندر تک نظر جاتی ہے، پیچھے تک نظر جاتی ہے، तो इसलिए दरवाजे के साइड पे खड़े होते हैं, लेफ्ट या राइट साइड पे, कि जब खुले तो अंदर तक नजर ना जाए। अच्छा, इजाजत लेने की जो मामला है वो ये कि ये उस वक्त है कि इंसान बगैर बताए जा रहा हो, लेकिन फॉर एग्जांपल किसी ने खुद किसी को कहा हो कि आओ इस वक्त, और उसे पता है कि ये शख्स आने वाला है, तो उस वक्त जरूरी नहीं है, इजाजत लेने बेहतर है, लेकिन जरूरी नहीं है, क्योंकि अंडरस्टूड है, उसको भी पता है कि यह शख्स इस वक्त आएगा, उसने अंदर पर्दे का इंतजाम और सारा इंतजाम किया होगा, तो इसलिए वो उस वक्त बगैर इजाजत के भी जा सकता है, तो उसको कोई गुनाह नहीं है। इसी तरह जो इमारतें होती हैं, जो पब्लिक प्लेसेस होती हैं, फॉर एग्जाम्पल मस्जिद है, इसी तरह और चीज़ें होती हैं जो पब्लिक प्लेसेस हैं, वहाँ पे इजाज़त की ज़रूरत नहीं होती, वहाँ पब्लिक प्लेसेस पे जाने के लिए। इसी तरह कोई शख्स अगर मजलिस में बैठा हुआ है और आप उसमें इनवाइटेड नहीं है, फॉर एग्जाम्पल किसी जगह गए और कोई दो तीन बंदे बैठे हुए हैं, आप इनवाइटेड नहीं है, तो वहां पे अवॉइड करना चाहिए जाने। हो सकता है कोई प्राइवेसी में कोई बात कर रही हो और आपके जाने से वो सारी प्राइवेसी भी खत्म हो जाए, बात भी मुखल हो जाए, तो इसलिए ऐसी सूरत में जो कि खुलेआम बात हो रही है लेकिन एक मजलिस में हो रही है, तो उसमें भी अदब ये है कि इजाजत से जाए, या तो पूछ ले दूर से मैं आ सकता हूँ, तो कह दे आ जाए तो ठीक है, अगर वो कहे कि ऐसा शो करे कि ना आए आप, तो फिर उसमें भी वही हुक्म है कि आप जैसे घर से वापस लौटने का है, कि ये समझे कि जरूरी बात हो रही है, मैं यहां से चला जाऊं, बिल्कुल दिल में कोई बात ना आने दो। हत्ता कि अगर कोई शख्स अपने घर में एंटर होने लगे, तो उसको भी बेहतर है कि पहले इजाजत मांगे कि मैं आ जाऊं अंदर, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम जब सफर से आते थे तो पहले इन्फॉर्म करते थे, फिर मस्जिद जाते थे कि ताकि घर वालों को पता चल जाए, इलाके वालों को पता चल जाए कि ये लोग आ गया है काफिला वापस, और फिर घर जाते थे। ये आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत थी। तो अपने घर भी जाएं, जैसे अब दौर है कि फ़ोन करके बता दिया जा सकता है कि मैं आने लगा हूँ, या नहीं बताया तो एंटर होते हुए कोई ऐसा साइन दे दे कि मैं आने लगा हूँ, तो ये सुन्नत है। अच्छा, जिन लोगों का पर्दा करना ज़रूरी नहीं, जैसे छोटे बच्चे होते हैं, तो उनके लिए हर वक्त ज़रूरी नहीं कि इजाज़त लेके आए, जैसे पेरेंट्स का कमरा है तो वो बगैर इजाज़त के भी जा सकती हैं, लेकिन कुछ तीन औकात अल्लाह ताला ने कुरान में जिक्र किए कि उनमें ज़रूर इजाज़त लेनी चाहिए, और वो है कि सुबह फजर से पहले का वक्त, और दोपहर का वक्त, और इशा के नमाज के बाद का वक्त। उसमें अगर किसी के कमरे में जाना हो, इवन छोटे बच्चे भी, उन्हें यह अदब सिखाना चाहिए कि इस वक्त इजाजत लेके आए, इजाजत के बगैर कमरे में ना एंटर हो। और जब वो बच्चे बड़े हों, बालिग हो जाएं, तो अब उनके कमरे में भी यही सारे एटिकेट्स का ख्याल किया जाएगा, यानी पेरेंट्स उसके कमरे में इजाजत लेके जाएंगे, वो पेरेंट्स के कमरे में इजाजत लेके आएगा। तो इतनी मामूली बातें भी हमारी शरीयत ने उनको उनको हमें सिखाया कि ये सारे चीज़ें करने की हैं। इसमें से कई कुरान पाक में आयतें उतरी हैं, यानी जो खुलासा बयान कर रहा हूँ, और कुछ आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशादात के जरिए और आमाल के जरिए, अफाल के जरिए करके दिखाए और हमें बताए। इसी तरह अगर कोई महफिल लगी हो, फॉर एग्जाम्पल ये जैसे लेक्चर हो रहा है इस वक्त, बयान हो रहा है, अब जब ऐसी कोई महफिल हो और कोई शख्स एंटर हो, कि शुरू हो चुकी है बात, वो एंटर हो रहे, अब उसको सलाम नहीं करना चाहिए, यह अब सुन्नत नहीं है सलाम करना, बल्कि आप खामोशी के साथ आके बैठ जाए। अगर वो उससे पहले आ गया तब तो ठीक है, ऊंची आवाज में अस्सलाम वालेकुम कह दे, लेकिन जो अगर कोई बात शुरू हो गई है, या मस्जिद में फॉर एग्जाम्पल जाके सलाम करना चाहिए, लेकिन मस्जिद में अगर नमाज शुरू होगी तो अब जाके सलाम ना करें, क्योंकि उससे सारी इंटरप्ट होगी बात, इंटरफेयर होगी बात, और सब उससे डिस्टर्ब होंगे, इसलिए ऐसे मौके पे खामोशी के साथ जाके बैठ जाए, और बाद में मौका मिले तो सलाम कर ले। अगर कोई दूसरा शख्स कहे कि फॉर एग्जाम्पल मैं किसी साथी को कहूँ कि फलाने शख्स से जब मिले उसे मेरा सलाम पहुँचाना, तो पहली बात तो ये कि अगर वो इसको एग्री कर ले कि हाँ मैं पहुँचाऊँगा, और जहन में वो यही हो कि मैं ज़रूर उसे पहुँचाऊँगा, अब इसमें वाजिब हो जाता है इसका सलाम पहुँचाना। ये उसने एक अमानत ले ली, जिम्मेदारी ले ली, अब ज़रूरी है कि उसको पहुँचाए और कहे वहाँ जाकर उसने आपको सलाम भेजा है। और जब कोई सुने कि फलां शख्स ने मुझे सलाम कहा है, तो फिर उसका जवाब ये है कि अलैहिम वालेकुम सलाम, अलैहिम वालेकुम सलाम, ये पूरा जवाब है। लेकिन अगर कोई वालेकुम सलाम वरहमतुल्लाह वगैरह कह दे तो ये भी काफ़ी है, लेकिन बेहतर है, जो बेहतर अल्फाज है वो है अलैहिम वालेकुम सलाम। इसी तरह अगर कोई ग्रुप एंटर हो दूसरे ग्रुप से मिलने, फॉर एग्जांपल कि दो ग्रुप्स आ रहे हैं, इधर भी तीन चार शख्स हैं उधर भी तीन चार शख्स हैं, तो उसमें ये भी अदब है कि उनमें एक रिप्रेजेंटेटिव हो, वो सब सलाम ऊंची आवाज में कह दे सबको, अस्सलाम वालेकुम वरहमतुल्लाह, और इधर जो मजलिस में रिप्रेजेंटेटिव है वो कह दे वालेकुम अस्सलाम वरहमतुल्लाह, तो सबकी तरफ से अदा हो जाता है। इसके लिए जरूरी नहीं है कि सब लोग ऊंची आवाज में एक दूसरे को सलाम करें। इसी तरह अगर कोई महफिल हो और कोई की पर्सन हो जो कि जिसके इर्द गिर्द महफिल लगी हो, तो कोई शख्स एंटर होता है बाद में, तो अब वो उसे मुसाफा ना करना शुरू कर दे, जैसे कहा कि मुसाफा सलाम की कंप्लीशन है, उसकी तकमील है, अब वो उसको सलाम के लिए ना आगे बढ़ जाए कि उसे मुसाफा करूं, क्योंकि फिर वही महफिल डिस्टर्ब होगी। इसी तरह अगर कोई शख्स बिजी है कुरान पाक की तलावत में, कोई खाना खा रहा है, किसी इस तरह के अमाल में बिजी है, तो उसको भी सलाम करना जरूरी नहीं है, और अगर कोई कर दे तो उसे जवाब देना वाजिब नहीं है। आम शख्स को तो वाजिब है, जरूरी है, लेकिन ऐसे शख्स को सलाम का जवाब देना वाजिब नहीं है कि जो खाना खा रहा हो, जो कोई बात कर रहा हो, कोई कुरान पाक की तलावत कर रहा हो। इसी तरह अगर कोई शख्स हाथ में कोई चीज पकड़े हो फॉर एग्जांपल, और अब उससे कोई शख्स सलाम करने आया है, तो उसे देख रहा है कि अगर मैंने इसे मुसाफिया किया, इसे हाथ मिलाया, तो ये डिस्टर्ब होगा, यानी कि वो अपनी ये चीज़ को कहीं रखेगा या अपनी चीज़ को दूसरे हाथ में पकड़ेगा या कुछ उसे डिस्टर्बेंस होगी, तो इस वक्त वो मुसाफा ना करे, बल्कि उस वक्त ज़ुबानी सलाम अलैकुम पे इक्तफा कर ले। इसी तरह कई बार हाथ में कोई चीज़ लेके दूसरे को सलाम किया जाता है, मुसाफिर किया जाता है, कि हाथ में कोई चीज़ भी है मुसाफा भी कर रहा है, तो ये भी अदब के खिलाफ है, या तो चीज़ छोड़ दे पहले मुसाफा करे या ना करे, बस सलाम पे इक्तफा कर ले। अच्छा, कई बार खतूत आते हैं, ईमेल्स आती हैं, उसमें सलाम लिखा होता है, उसका जवाब देना भी वाजिब है, क्योंकि खत बोलने की तरह ही है कि जैसे दूसरे ने बात किया, अगर उसने ईमेल या खत में लिखा है अस्सलाम वालेकुम, तो उसका जवाब देना वाजिब है वालेकुम अस्सलाम। और उसी तरह जिस तरह आम अल्फाज में, आम रूटीन में जितना सलाम हो उतना जवाब देना वाजिब है, तो ईमेल और खतूत में भी ये इसका ख्याल रखना चाहिए। अगर किसी ने रहमतुल्लाह कहा है, अस्सलाम वालेकुम रहमतुल्लाह, उसका जवाब दे वालेकुम सलाम रहमतुल्लाह, ये वगैरह साथ वबरकातहू भी मिला दे, यानी कि उसके इक्विवेलेंट ही जवाब दे, और उन्हीं आदाब का ख्याल रखे कि जो के बाहर आम महफिल में रखे जाते हैं। इसी तरह खत या ईमेल्स होती हैं, उसमें पहले सलाम लिखना चाहिए फिर मुखातिब करना चाहिए, यानी शुरू में लिख दे अस्सलाम वालेकुम, फिर कह दे जिसको मुखातिब करना, ये सुन्नत है, सलाम को पहले लिखना ये सुन्नत है। सलाम के अलावा कोई जुमला कहना किसी को मिलते हुए, किसी को ग्रीट करते हुए, कोई और भी जुमला, गुड मॉर्निंग गुड इवनिंग, या जो भी कोई और जुमला जो किसी और कल्चर का हो इस्लाम के अलावा, तो वो बिदत है, नामुनासिब है, क्योंकि इस्लाम की एक आइडेंटिटी है अपनी, उसको उसको फॉलो करना चाहिए। और ऐसे वर्ड्स जो कि दूसरी कल्चर्स में आम हैं ग्रीटिंग के, उनको अवॉइड करना चाहिए। जब इतना खूबसूरत वर्ड जो इबादत है वो हमारे उसमें शरीयत के अंदर है, तो किसी और वर्ड को कोशिश करनी चाहिए नहीं ना ले। इसी तरह सलाम करते हुए झुकना नहीं चाहिए दूसरे के सामने, झुक के सलाम नहीं करना चाहिए, क्योंकि अल्लाह ताला के अलावा किसी के सामने झुकना जायज़ नहीं है। जैसे रुकू होता है अल्लाह ताला के लिए होता है, सजदा है अल्लाह के लिए, इसी तरह रुकू और सजदा किसी इंसान के लिए नहीं किया जा सकता। इसलिए सलाम करते हुए किसी के सामने झुकना नहीं चाहिए। दीन इलाही एक बादशाह ने बनाया, मुजद्दद अली उस्तानी उसके खिलाफ खड़े हुए और उस दीन को यानी दीन इस्लाम को डिफेंस के लिए दीन इलाही जो अकबर ने बनाया उसके अगेंस्ट खड़े हुए। तो अकबर ने चाहा कि ये जो है मुजद्दद अली उस्तानी शेख मसनदी में सामने झुकें सलाम करते, क्योंकि उसके मजलिस के आदाब थे, बादशाहाना आदाब, कि जो आता था झुकता था उसके सामने, सजदा नहीं करता था झुकता था, शायद सजदा भी करते थे कुछ, तो वो चाहता था कि ये भी मेरे सामने झुकें। उसे पता था वक्त के बड़े आदमी में बहुत चर्चा था उनका, तो उसने मशवरा किया कि ये झुकते नहीं है, उन्होंने रिफ्यूज़ कर दिया, डिनाई कर दिया, मैं तो नहीं आपके सामने झुकूंगा, तो उन्होंने कैसे इसको झुकाएं। तो किसी ने कहा कि उनसे मिलने की मुलाकात रखें, उनको दावत दें मिलने के लिए, और ये शो करें कि आप मोहताज हैं मिलने के, आप उससे कुछ पूछना चाहते हैं यानी कि बात करना चाहते हैं ताकि वो आए, और आप ऐसा करें कि जो एंट्रेंस गेट है ना उसको छोटा करवा दें, यानी इतना छोटा कि इंसान झुक के ही गुजरे। तो इस तरह वो होगा क्या, जब झुकेंगे तो हम मशहूर कर देंगे, वो तो आपके सामने झुक गए। अब ये उन्हें नहीं पता था मुजद्दद अलुसानी को, हजरत मुजद्दद अलुसानी रहमतुल्लाह अलैह, वो जब आए तो लेकिन अल्लाह ताला ने उनके दिल में ये बात डाल दी कि ये इसकी एक साजिश है। तो जैसे वो एंटर होने लगे उनके ने सोचा फॉर सेकंड कि अब क्या करूं, अब झुकूंगा तो ये तो, क्योंकि जो एक की फिगर होती है, एक बड़ा आलिम होता है, उसका एक एक एक्ट इंपॉर्टेंट होता है, दूसरों के लिए मशाल राह होता है। तो उस वक्त अल्लाह ताला ने उनके दिल में डाला कि उल्टे होके आप जाएं। उन्होंने पीठ की और पीठ की तरफ से झुक के तो हुए उसकी तरफ गए, उसके तरफ पीठ करते हुए गए, तो वो और शर्मिंदा हो गया कि मैंने क्या सोचा था और ये हुआ क्या। तो किसी भी इंसान के सामने झुकना जायज़ नहीं है। इसी तरह अक्सर उलमा के नज़दीक हाथ को जो चूमा जाता है मिलते हुए वो भी मुनासिब अमल नहीं है, उसको भी तर्क करना चाहिए, और उसमें भी कई बार झुकना पड़ता है क्योंकि हाथ नीचे होता है। तो दो सूरतें हैं, या तो हाथ को ऊपर करेगा तो वो सही बात है, जिसका हाथ चूम रहा है उसको तकलीफ होगी, और अगर ऊपर नहीं करेगा तो झुकेगा, तो गो कि उसकी नीयत तो नहीं थी झुकने की, लेकिन देखने वाले कहेंगे देखें ये उसके सामने झुक रहा है। तो इसलिए खास तौर पर बड़ी गैदरिंग होती है उसमें इस चीज को अवॉइड करना चाहिए। इसी तरह इंसान अगर वॉशरूम वगैरह में हो और कोई सलाम कर दे, यानी किसी को नहीं पता ऊंची आवाज में कह दे अस्सलाम वालेकुम, तो अंदर से जवाब ना दे वालेकुम सलाम, ये वर्ड्स कहीं ना, क्योंकि वहां पे वैसे ही कलाम करना मकरूह है, तो इस तरह का पाकीज़ा कलाम करना वो उसको अवॉइड करे। जब किसी बड़े से मिलने जाए, बुजुर्ग हो, आलिम हो, वालिद हो, चचा हो, यानी जो भी बात जिनका अदब शरीयत ने मलबूज रखा है, उनसे मिलते हुए कुछ चीज़ों का ख्याल करें। फॉर एग्जांपल, एक तो ये कि आवाज़ को पस्त रखे और आजी को शो करे, पहले सलाम करे और हम्बलनेस शो करे, एक चीज़ तो ये अगर खुद मिलने जा रहे, और दूसरा ये कि उनका ख्याल करे, जिस तरह अभी जितने एटिकेट जिक्र हुए, आदाब जिक्र हुए, इसमें अगले बंदे का ख्याल शामिल है, यानी कि वो खाना खा रहा है तो सलाम ना करे, वो कोई हाथ में उसने चीज़ पकड़ी हुई है तो उससे मुसाफा ना करे, वगैरह वगैरह, तो अगले बंदे का ख्याल इसमें शामिल है। अब इसकी एक नज़ीर एग्जाम्पल मिलती है आप सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में। हज़रत अबू बकर सिद्दीक़ रज़ी अल्लाह ताला अन्हु और आप सल्लल्लाहु अलैहि वसल्लम जो हिजरत करके मदीना मुनव्वरा आ रहे थे मक्का से, तो रास्ते में जब मदीना मुनव्वरा पहुंचे اب ان سارے مدینہ نے آپ صلی اللہ علیہ وسلم کی زیارت نہیں کی ہوئی تھی، یعنی انہیں پتہ ہی نہیں تھا بائی فیس کون ہے آپ صلی اللہ علیہ وسلم جو وہاں پہ گروپ کھڑا تھا. اب حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ اور آپ صلی اللہ علیہ وسلم ساتھ ساتھ تھے، وہ یہ سمجھے حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ آپ صلی اللہ علیہ وسلم، اور یہ سمجھتے ہوئے آگے بڑھ گئے اور ان سے سلام کرنا شروع کر دیا. اب ہاتھ ملا رہے ہیں، سارے سلام کر رہے ہیں. اچھا انہوں نے بھی نہیں بتایا کہ میں نہیں ہوں، وہ سمجھ گئے کیا کیا معاملہ ہے. وہ پورے مجمع نے سلام کیا حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ، انہوں نے سب سے سلام کیا، اور جب سب سے سلام کر لیا تو انہوں نے تب بتایا کہ یہ آپ صلی اللہ علیہ وسلم. اب علماء نے لکھا کہ یہ انہوں نے کیوں کیا، کہ انہیں پتا تھا وہ پیچھے ہٹتے کہ نہیں میں نہیں ہوں نبی صلی اللہ علیہ وسلم، یہ ہے نبی صلی اللہ علیہ وسلم. انہوں نے صرف اس لیے کیا کہ اس وقت آداب کا خیال تھا، کیونکہ آپ صلی اللہ علیہ وسلم سفر کر کے آ رہے ہیں، تھکے ہوئے ہیں، اب اتنے مجمع سے سلام کرنا، مسافہ کرنا ایک مشکل کام تھا، تو اس میں ان کا خیال کیا اور وہ سارا بوجھ خود اٹھا لیا اور یہ نہیں بتایا کہ آپ صلی اللہ علیہ وسلم وہ ہیں. تو اصل جو چیز ہے وہ ہوتی ہے دوسرے کا خیال رکھنا. اس لیے کہتے ہیں کہ جو ایک کہاوت یا قول یہ بھی ہے کہ حکم جو ہے وہ ادب سے بڑھ کے ہوتا ہے، حکم ادب سے بڑھ کے ہوتا ہے، ایک کہاوت ہے، قول ہے. مطلب کیا ہے کہ اگر کوئی بڑا کہہ دے کہ یہ کرو، فار ایگزامپل کہیں انٹر ہو اور بڑا کہہ کے یہاں بیٹھ جاؤ، اب وہ کہے کہ نہیں نہیں میں پہلے کیسے بیٹھ جاؤں، آپ پہلے بیٹھے، وہ کہے نہیں بیٹھ جاؤ تم پہلے. تو اب یہاں پہ ادب کا خیال نہیں کیا جائے گا، یہاں حکم کا خیال کیا جائے گا. اسی طرح کوئی کہے بڑا کہے کہ پہلے تم یہ کام کرو، جو کہ ادبن چھوٹے پہلے کرتے ہیں کو کرنا چاہیے، لیکن اگر بڑا کہہ دے کہ پہلے تم کرو تو وہاں پہ حکم ماننا چاہیے، وہاں یہ نہیں دیکھنا چاہیے اس وقت ادب کیا. تو حکم ادب سے بڑھ کے ہوتا ہے، اگر بڑا کوئی حکم کر دے تو ادب کو وہاں معاملہ نہیں کیا جاتا بلکہ حکم کو دیکھا جاتا ہے، کیونکہ یہی محبت کی نشانی ہے کہ اس کا حکم ماننا ہے. اس میں بہت ساری حکمتیں بھی ہو سکتی ہیں اس حکم کے پیچھے جو آپ کو اس وقت سمجھ نہیں آ رہی ہیں. تو کہنے کا مطلب یہ ہے کہ اگلے کا خیال کرنا، اس سے محبت کا اظہار کرنا، اس کے حکم کا خیال کرنا، یہ ایکچولی فالو کرنے والی چیزیں ہیں. آداب ہوتے ہیں وہ ایک نارمل لائف کے، لیکن جہاں پہ اگلے کا خیال آ جائے، یعنی کہ اس کو جسمانی کوئی راحت دینی ہو، تو وہاں پہ اس کے اگینسٹ بھی کیا جا سکتا ہے، یعنی جو آداب ذکر کی نیت اس کے اندر یہ ہو، یا کوئی بڑا حکم دے دے کہ اس کے اگینسٹ کرو تو وہاں پہ اس کے اگینسٹ کیا جائے گا. اسی طرح ایک عادت کئی جگہوں میں پائی جاتی ہے کہ نماز میں جو سلام پھیرتے ہیں مسجد میں باجماعت نماز کے بعد، تو پھر سلام کرتے ہیں دائیں اور بائیں، تو یہ اس میں کوئی حقیقت نہیں ہے، اور اگر کوئی اس کو ضروری سمجھتا ہے، کوئی اس کو ثواب سمجھتا ہے تو یہ بدعت بن جائے گی. تو اس میں اس کی چونکہ کوئی حقیقت نہیں ہے تو اس کو بھی اوائڈ کرنا چاہیے. اسی طرح جو بھی رسم و رواج اس طرح کے بن جائے، فار ایگزامپل کہیں پہ یہ رسم و رواج ہے کہ سلام کرنے کے بعد انگوٹھا دباتے ہیں کہ اس یہ محبت کی نشانی، تو یہ سارے جو ایک نارمل جو اسلام نے طریقہ بتایا، سلام کہنا اور ہاتھ ملانا، اس کے علاوہ جو بھی اور چیزیں شامل کر دی جائیں گی اس کے اندر، وہ سمجھا جائے گا یہ ضروری ہیں، سمجھا جائے گا کہ یہ ہونی چاہیے، یا یہ اگر سمجھا جائے گا اسلام نے کہی ہیں، تو یہ ساری یعنی کہ اسلام کی طریقت یعنی طریقہ ہے جو اس نے معاشرت کا طریقہ بتایا اس سے اگینسٹ ہو جائے گا، اور یہ اللہ تعالیٰ کو پسند نہیں. تو یہ جتنے احکام ہیں یہ معاشرت کے احکام ہیں، جو ہم کہتے ہیں کہ کیٹیگرائز کیا جاتا ہے دین کو 5 حصوں میں. پہلی چیز عقیدہ ہے، پھر عبادات ہیں، نماز، روزہ، زکوٰۃ، حج، پھر معاملات ہیں، پھر اخلاقیات ہیں، پھر معاشرت ہے. یہ 5 چیزوں سے دین بنتا ہے، اسلام بنتا ہے. تو یہ جتنی ٹیچنگ ذکر ہو رہی ہیں اسے معاشرت کہتے ہیں، کہ کیسے ایک دوسرے ڈیل کرنا ہے، کیسے ایک دوسرے سے بات کرنی ہے، کیسے ایک دوسرے سے ملنا ہے، وغیرہ وغیرہ. تو یہ مکمل ایک ٹیچنگ ہے، مکمل ایک دین کا حصہ ہے. اور اللہ تعالیٰ قرآن میں یہ کہتے ہیں، یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ، کہ اے ایمان والو پورے اسلام میں داخل. تو معاشرت اس کا ایک امپورٹنٹ جز ہے، اور جو اپریٹلی ہمیں نظر آتا ہے معاشرے کے اندر وہ معاشرت ہی ہوتی ہے، ہماری ایک دوسرے ریڈی نہیں، اور جو ریپرزینٹ ہوتا ہے نان مسلمس کو ہماری معاشرت اور اخلاقیات ریپرزینٹ ہوتی. تو اس لیے ان چیزوں کو ڈسکشن میں لایا جا رہا ہے تاکہ یہ ہماری زندگی میں آئیں، اور اگر اس میں کچھ کمی ہے تو یہ پوری ہو. کیونکہ آج الحمدللہ اللہ تعالیٰ کی وحدانیت، آپ صلی اللہ علیہ وسلم سے محبت باقی ہے، نماز، روزے، زکوٰۃ، حج کا کچھ نہ کچھ احساس باقی ہے، اور اس کو نہ کرنا کو انسان گناہ سمجھتا ہے، لیکن یہ کچھ ایسی چیزیں ہیں جو معاشرے سے ختم ہوتی جا رہی ہیں، اس کی امپورٹنس ختم ہوتی جا رہی ہے، اس کی عادات ختم ہوتی جا رہی ہیں، اس کو ریوائیو کرنے کی ضرورت ہے. تو اللہ تعالیٰ ہمیں مکمل دین میں داخل کر دے، کامل دین میں داخل کر دے، جیسا اللہ تعالیٰ ہمیں دیکھنا چاہتے ہیں ویسے بن جائے، زندگی کے ہر شعبے میں، ظاہر میں، باطن میں، اور عقائد میں، معاملات میں، معاشرت میں، اخلاقیات میں، عبادات میں، اللہ تعالیٰ ہمیں کامل مسلمان بنا دے، اور پھر کامل اجر آخرت میں نصیب فرما دے. وآخر دعوانا الحمدللہ رب العالمین. مراقبہ کر لیں تھوڑی دیر، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، جو کچھ دنیا میں ہے اسے ہٹ کٹ کے اللہ کی یاد میں ڈوب جائیں. یہ سوچیں اللہ کی رحمت آ رہی ہے، میرے دل میں سما رہی ہے، اور میرا دل اللہ 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 کہیں. اسے ذکر قلبی کہا جاتا ہے، اور بعض روایات میں یہ ذکر لسانی سے برتر قرار دی گئی، بڑھ کے قرار دی گئی. اور انسان کے دل کے منور کرنے کے لیے، اس کے اصلاح کے لیے یہ بہت آسان راستہ ہے. تو اس کے لیے روزانہ 5-10 منٹ نکالنے چاہیے، تو یہاں پہ تھوڑی دیر اس کی مشق کر لیں. نہ یہ زبان کا عمل ہے، نہ سانس کا عمل ہے، یہ سوچ کا عمل ہے. بس سوچنا ہے کہ میرا دل اللہ 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 کہہ رہا ہے، جیسے کوئی آواز آ رہی ہے، انسان خاموشی سے سن رہا ہو، یہ سوچیں کہ دل کہہ رہا ہے اور میں سن رہا ہوں. یہ امیجینیشن ہے، اس امیجینیشن سے الٹیمیٹلی اللہ تعالیٰ کی رحمت سے کبھی حقیقت بھی اس پہ نصیب ہو جاتی ہے، اور واقعی قلب اللہ 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 کہنا شروع ہو جاتا ہے. تھوڑی دیر کے لیے سمجھ کو کر لیں. لا الہ الا اللہ محمد رسول اللہ. دعا کریں، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. لا الہ الا انت سبحانک انی کنت من الظالمین. یا اللہ پاک، آپ ہی دونوں جہانوں کے مالک ہیں، خالق ہیں، تمام تعریفیں، تمام بڑائیاں، تمام حسمتیں، تمام خوبیاں، تمام اچھائیاں، تمام پاکیاں آپ کے لیے ہیں. یا اللہ پاک، آپ نے ہمیں ایسا کامل دین دیا، کامل شریعت دی، یا اللہ پاک، جس کا ایک ایک شعبہ یا اللہ پاک خوبصورت ہے، حسین ہے، اور جس کی زندگی میں وہ آئے گا اس کی زندگی بھی حسین بن جاتی ہے یا اللہ پاک. لیکن غفلت ہماری طرف سے ہوئی کہ یا اللہ پاک، ساری زندگی نہ اس دین کو سیکھا، نہ سمجھا، نہ اس کو کوئی وقت دیا. یا اللہ پاک، ساری محنتیں ساری قوتیں یا اللہ پاک اور علوم کو حاصل کرنے میں لگا دیں. یا اللہ پاک جس نے ہمیں انسان بنانا تھا, جس نے ہمیں مسلمان بنانا تھا, جس علم نے ہمیں ہمارا تعلق آپ سے جوڑنا تھا, جس علم نے یا اللہ پاک ہمیں سکون مہیا کرنا تھا, جس علم نے معاشرے کے اندر محبتیں پھیلانی تھیں, جس علم نے یا اللہ پاک ہماری قبر کو سنوارنا تھا, جس علم نے یا اللہ پاک ہماری آخرت کو سنوارنا تھا, یا اللہ پاک جس علم نے ہمارے ہمارا جنت کا بھی ساتھی بننا تھا, جس علم نے ہمیں وہاں پہ مقامات دلانے تھے, یا اللہ پاک اس کو نظر انداز کر دیا, اس کو کوئی اہمیت نہ دی. یا اللہ پاک اس کو ذرہ برابر بھی اہمیت نہ دی. یا اللہ پاک وقت مل گیا تو اس علم کو حاصل کر لیا, وقت نہ ملا تو نہ کیا. یا اللہ پاک وقت مل گیا تو بات سن لی, وقت نہ ملا تو بات نہ سنی. کوئی شوق نہیں, کوئی ذوق نہیں, کوئی اس سے محبت نہیں, کوئی فکر نہیں. یا اللہ پاک ایک بے رغبتی ہے, ایک بے تعلقی ہے, ایک بے ذوقی ہے. یا اللہ پاک ایک بے طلبی ہے. یا اللہ پاک میں اپنے لطف کرم سے یہ آپ کی نظر میں بہت بڑے جرم ہیں. یا اللہ پاک اپنی رحمت سے معاف فرما دے. یا اللہ پاک علم کا شوق نصیب فرما دے. یا اللہ پاک اپنے علم کا ذوق نصیب فرما دے, اس کی طلب نصیب فرما دے, اس کو یا اللہ پاک حاصل کرنے کی یا اللہ پاک لگن نصیب فرما دے. یا اللہ پاک اپنی رحمت سے اس علم کی حقیقت ہم پہ کھول دے. یا اللہ پاک محض اپنے لطف و کرم سے یا اللہ پاک ہمیں باعمل عالموں میں شامل فرما لے. یا اللہ پاک محض اپنے لطف و کرم سے ہمیں اس علم کا نور نصیب فرما دے. یا اللہ پاک اس علم کے نور کو ہمارے لیے جنت تک کا یا اللہ پاک ساتھی بنا دے. یا اللہ پاک محض اپنے لطف و کرم سے یا اللہ پاک اس علم کے نور کو پھیلانے والا بنا دے, اس علم کے نور سے لوگوں کو منور کرنے والا بنا دے. یا اللہ پاک محض اپنے لطف و کرم سے یا اللہ پاک یہ قیمتی نعمتیں ہمیں نصیب فرما دے. یا اللہ پاک جو گناہ ہو چکے, بے علمی میں ہوئے, لا علمی میں ہوئے, یا اللہ پاک یا جان بوجھ کر کیے, محض اپنے لطف و کرم سے معاف فرما دے. یا اللہ پاک وہ چھوٹے ہوں یا بڑے ہوں, وہ کھل کے کیے گئے ہوں یا چھپ کے کیے گئے ہوں, وہ کر کے یاد ہوں یا کر کے بھول گئے ہوں, یا اللہ پاک اپنی رحمت سے یا اللہ پاک سب کو معاف فرما دے. یا اللہ پاک یقیناً یہ گناہ ہی وجہ بنے ہیں کہ یا اللہ پاک جو یہ علم کا شوق نصیب نہیں ہوتا, کیونکہ یقیناً تیرا یہ پاک علم یا اللہ پاک پاک لوگوں کو ہی ملتا ہے. یا اللہ پاک اپنی رحمت سے یا اللہ پاک گناہوں سے ہمیں پاک فرما دے. یا اللہ پاک جو لوگ غموں پریشانیوں میں مبتلا ہیں, دکھوں میں مبتلا ہیں, یا اللہ پاک وہ جس قسم کی بھی ہوں, یا اللہ پاک جیسی بھی ہوں, یا اللہ پاک وہ جسمانی ہوں, روحانی ہوں, وہ گھر بار کی ہوں, وہ اولاد کی ہوں, یا اللہ پاک وہ مال کی ہوں, یا اللہ اپنی رحمت سے یا اللہ پاک اس کو سلجھا دے. اپنی رحمت سے یا اللہ پاک اس سے عافیت سے نکلنے کا معاملہ فرما دے. یا اللہ پاک محض اپنے لطف و کرم سے عافیت کی زندگی نصیب فرما, عافیت کی موت نصیب فرما, عافیت کے ساتھ قبر میں رہنا نصیب فرما, عافیت کے ساتھ حشر کا معاملہ فرما, عافیت کے ساتھ جنت الفردوس میں داخلہ نصیب فرما دے. یا اللہ پاک جن جن کے حقوق ہم پر آتے ہیں, یا اللہ اپنی رحمت سے ان کے حقوق ادا کرنے والا بنا دے. یا اللہ پاک محض اپنے لطف و کرم سے جو حقوق ہم ضائع کر چکے اپنی رحمت سے ہمیں معاف فرما دے. یا اللہ پاک اور اگر وہ اور اپنی طرف سے ان کو بدلہ دے دے. یا اللہ پاک اگر وہ فوت ہو چکے ہیں, یا اللہ پاک ان کی مغفرت فرما دے. یا اللہ پاک جو خیریں آپ صلی اللہ علیہ وسلم نے مانگی وہ خیریں نصیب فرما, جن شرور سے پناہ مانگی ان شرور سے پناہ نصیب فرما دے. یا اللہ پاک ترجمی اسلامی ممالک کی حفاظت فرما دے, خصوصاً یا اللہ پاک پاکستان کی حفاظت فرما دے, اندرونی بیرونی خدشات سے اسے محفوظ فرما دے. یا اللہ پاک تینوں حرم کی حفاظت فرما دے. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ محمد وعادہ واصحابہ اجمعین, وبرحمتک یا ارحم الراحمین.
عبداللہ آنٹی کو بول رہا ہوں.